Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. बाँकेको कोहलपूर्व क्षेत्रमा कर्फ्यू आदेश जारी, प्रहरी र प्रदर्शनकारी गरी 35 जना घाइते, प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना।
यन्सेलमाथि 22 अरब 44 करोड 53 लाख रुपियाँ कर निर्धारण, 15 दिनभित्र रकम तिर्न पत्राचार।
भारतको राजधानी नयाँ दिल्लीको एक खाद्यान्न बजारमा आग लागि हुँदा कम्तीमा 43 जनाको ज्यान गयो।
र 13 औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा फाइनलमा नेपाल र भुटान भिड्ने, जुडोमा नेपालले स्वर्ण पदक जित्यो, गौरीका एकै सिजनमा 3 स्वर्ण जित्दै कीर्तिमान कायम गर्न सफल। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
विस्तारमा, बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एकजना विद्यार्थी घाइते भएपछि स्थिति तनावपूर्ण भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुर र आसपासका क्षेत्रमा हिजो दिउँसो 3 बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। हिजो बिहान N2X9459 नम्बरको ट्रकले त्रिभुवन माध्यमिक विद्यालयका कक्षा 7 अध्ययनरत प्रकृति चन्ताई ठक्कर दिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन्। उनीहरूले ट्रकमा तोडफोड र आगजनी गर्नुका साथै प्रहरी कार्यालय पनि घेराउ गरेका थिए। विद्यार्थीको प्रदर्शन चर्किएपछि नियन्त्रण लिन प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो भने विद्यार्थी र प्रहरी बीच ढुङ्गा हानाहान समेत भएको थियो। प्रहरीले चलाएको रबरको गोली लागेर विद्यार्थी सुशील थापा गम्भीर घाइते हुनुभएको छ। यस्तै झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाही सहित 9 जना प्रहरी र 25 जना प्रदर्शनकारी घाइते भएको प्रहरीको भनाइ छ।
यसैबीच कोहलपुर प्रहरीले अनावश्यक बल प्रयोग गर्दा स्कुले बाल बालिका कुटिएको र गोली खानु परेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूले आम नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीले निरपराध स्कुले बाल बालिकालाई कुटिएको भन्दै असन्तुष्टि जनाएका हुन्। सडकमा हिँड्दै गरेका ससाना करिला बाल बालिकालाई हात समातेर कुटिएको तस्विरहरू समेत सार्वजनिक भएका छन्। स्कुल र सडकमा जुन विद्यार्थी भेटे पनि कुट्न थालेको प्रहरीले विद्यालय भित्रै पसेर कुटपिटमा उत्रिएपछि स्थानीय पनि विरोधमा ओर्लिएका हुन्। स्कुलले विद्यार्थीमाथि निर्ममतापूर्वक प्रहरीले बल प्रयोग गरेकोमा मानवाधिकार कर्मी, अभिभावक र शिक्षकहरूले आपत्ति जनाएका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन्। उनीहरूले प्रहरीको रवैयाबाट आफूहरू स्तब्ध बनेको पनि उल्लेख गरेका छन्। आफूहरूसँगै अध्ययन गर्ने साथीलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि दोषीलाई दण्ड दिन माग गर्दै सडकमा आएका बाल बालिकाहरूलाई प्रहरीले बल प्रयोग गरेको हो। यता प्रहरीले भने आगजनी र ढुङ्गामुढा हुन थालेपछि बल प्रयोग गर्नुपरेको जिकिर जनाएको छ। ट्रकको ठक्करबाट घाइते हुनुभएका प्रकृतिले दुवै खुट्टा गुमाउनु भएको छ।
नेपालगञ्ज विमानस्थलको दीर्घकालीन गुरियोजना अनुसार नै पूर्वाधारका काम सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको गुरियोजना कार्यान्वयनमा आइसकेको दावी गर्नुभएको छ। दिनमा सरदर 40 वटा उडान हुँदै आएको नेपालगञ्ज विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको सबैभन्दा व्यस्त मानिन्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले अहिले पहिलो चरण र दोस्रो चरणका काम भइरहेको भन्दै 4 चरणमा काम सक्ने योजना रहेको बताउनु भएको छ। अहिले 166 बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप 100 बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने उहाँको भनाइ छ। पोखरेलले धावन मार्ग विस्तार र टर्मिनल भवन लगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै सुरु हुने बताउनु भएको हो। जग्गा अधिग्रहणका लागि सबै जग्गा धनीको सहमति चाहिने भएकाले यसमा चुनौती रहेको उहाँको भनाइ छ। डिपिआरले दोस्रो चरणका लागि सन् 2025 थप 2.8 अर्ब लगानीमा बिहानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ। यसै तेस्रो चरणमा 7.40 अर्ब खर्च हुने अनुमान छ।
कर्णाली प्रदेशमा सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर अतिरिक्त रकम लिनेदेखि नीतिगत र संस्थागत भ्रष्टाचार पनि रोकिन नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क छ। मनपरी रूपमा बजेट रकमान्तर गर्ने हुँदै नभएको काम भयो भनेर पैसा लिने, आफ्ना मान्छे वा संस्थालाई मनपरी रूपमा अनुदान दिने जस्ता काम भएको भन्दै अख्तियारमा उजुरी परेको छ। यस्तै तालिममा तथा गोष्ठीका नाममा मनपरी खर्च गर्ने, उपभोक्तालाई समितिमा राख्ने लगायतका काम पनि भएको भन्दै कार्यालयमा स्थानीय र प्रदेश सरकार विरुद्ध बढी उजुरी परेका छन्। यसैबीच हामीले प्रदेश राजधानी सुर्खेतको ब्रेन्डरमा भेटिएका केही नागरिकलाई स्थानीय र प्रदेश स्तरमा भएका भ्रष्टाचार र अनियमिततालाई कसरी रोक्न सकिएला त भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
यो भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि कर्मचारीहरू इन्टी हुँदाखेरि उनीहरूको नाममा रहेको सम्पत्ति विवरणलाई एकदमै यथेष्ट बनाएर राख्नु पर्यो। ती सम्पत्ति विवरणलाई र सम्पत्तिका स्रोतहरूलाई प्रत्येक 3 वर्षमा अथवा 5-5 वर्षको अन्तरालमा सरकारले छानबिन गर्नु पर्यो र अतिरिक्त पैसाहरू कहीँ यहाँ जम्मा भएको भवन त्यो कहाँ सोर्सहरू खोज्नु पर्यो। कर्मचारीहरूलाई अधिकतम सेवा सुविधाहरू र रेस्पेक्ट व्यवस्थाहरू त्यहाँ हुनु पर्यो। अधिकतम पोजिटिभ धारणाको विकास गराउन त्यस्तो खालका कार्यक्रमहरू, प्याकेजहरू, टेक्निकल ट्रेनिङहरू चाहिँ प्रोभाइड गर्नु पर्यो।
पहिलो प्रथम पब्लिक अवेरनेसहरू हुनु पर्यो त्यसको लागि, करप्सन रोक्नको लागि कर्मचारीहरूलाई तिनीहरूलाई एभाइलेबल हुने तिनीहरूको तलब दिनु पर्यो। त्यही कारणले नै घुस बढी भएको, जस्तै अब तिनीहरूलाई सेटिस्फ्याक्सन हुने भइदिए 31-32 हजारको तलब सबैलाई एभरेज दिने भइदिए तिनीहरूले त्यस्तो करप्सन गर्थेन होला। त्यही कारणले तिनीहरूलाई सेटिस्फ्याक्सन नै नभएर तिनीहरूले यस्तो करप्सनहरू गरिरहेको छ।
त्यसलाई अब छाडा पनि नदेखाउने होइन, अब जस्तो सरकारले जे दिएको छ निर्देश भने त्यसमा व्यवस्थित तरिकाले गर्ने, छाडा पनि नगर्ने, नियमहरू दिएको हुन्छ होइन, त्यसलाई अब नियन्त्रण गर्ने, अब घुस पिस नगर्ने होइन, जे व्यवस्थापन गराएर जे निर्णय दिएको छ त्यही निर्णयमा चलाउने,
आफै सजग हुनु पर्यो होइन। भ्रष्टाचार चाहिँ हामी सबैले गर्नुहुन्न भन्ने कुरो त्यो धारणा राख्नु पर्यो। यसको लागि चाहिँ सबैले चाहिँ के त एकजुट भएर चाहिँ यसलाई चाहिँ ऊ गर्नु, किनकि यो भ्रष्टाचार भइरहेको छ नि त्यसलाई चाहिँ निरुत्साहित गर्नु, किनकि त्यो भ्रष्टाचार एउटाले गर्यो त्यस चाहिँ अब केही सुनवाई नगर्ने, त्यसलाई चाहिँ अब आफ्नो चाहिँ त्यसलाई छुटकरा भने कसैको पावर त्यो मन्त्रीको कुनैको पावर लगाएर चाहिँ त्यसरी चाहिँ अब छुट्ने, त्यसरी गर्दा अर्कोले पनि त्यस्तै गर्ने, त्यस्तै सानोले चाहिँ एउटा निम्न वर्गको मान्छेले चाहिँ भ्रष्टाचार गर्यो भने चाहिँ त्यसलाई चाहिँ त्यसलाई कानुनी कारवाही हुने, र अरू कुनै ठुलोको यस्तो भयो भने चाहिँ त्यसलाई चाहिँ आफ्नो पावर लगाएर कुनै किसिमको फुत्किने चिजको त्यो बाहना गर्ने एउटा किसिमको भन्छौँ गरेको चाहिँ त्यो चाहिँ भइरहेको त्यस्तो देखिन्छ। त्यो बुझ्दाखेरि चाहिँ अब गर्दाखेरि त्यसलाई चाहिँ त्यो हिसाबले चाहिँ
जसले भ्रष्टाचार गर्थ्यो गर्न नदिने, अनि जसले गर्छ त्यसलाई कारवाही गर्ने, अनि पनिसमेन्ट दिने, पेनल्टी पनि गर्ने गराउने,
केन्द्रीय सरकारबाट पनि निगरानी हुनु पर्यो, अनि कर्मचारीमा चाहिँ जनताप्रति उत्तरदायी भएर भ्रष्टाचार गर्नु हुँदैन भन्ने जनचेतना हुनु पर्यो, र जसले भ्रष्टाचार गर्नु भएको छ उहाँहरूलाई हदैसम्मको कारवाही, उनीहरूको अगाडि चाहिँ उनीहरू कारवाही भएको देखियो भने अब नयाँ गर्नेले चाहिँ गर्दैन। अब यहाँ त कारवाही कस्तो हुन्छ भने 6 महिना 3 महिना निलम्बन, फेरि पुनर्वहाली, फेरि अदालत जाने, फेरि छुट्ने, उनीहरूलाई हदैसम्मको गरेर उनीहरू सम्पत्ति चाहिँ राष्ट्रियकरण गरेर जब 1-2 जनालाई कारवाही गरिन्छ त्यसपछि पूर्ण रूपमा शून्यमा त झर्दैन तर एकदमै चाहिँ न्यूनीकरण भएर जान्छ।
भोलि खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाँकेको कोहलपुरमा क्षेत्रमा कर्फ्यू आदेश जारी, प्रहरी र प्रदर्शनकारी गरी 35 जना घाइते, प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। चिनिया अभिनेत्री सु चिङले पश्चिम नेपालमा चिनिया पर्यटक भेट्याउन पहल गर्ने बताउनु भएको छ। नेपाल भ्रमण वर्ष 2020 लागि चिनिया सद्भाव दूतका रूपमा नेपाल आउनुभएका उहाँले बर्दिया राष्ट्रिय निकुञ्जमा पत्रकारसँग कुरा गर्दै चिनिया पर्यटक भेट्याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता नेपालका राम्रा स्थलबारे संसारभर प्रचार प्रसार गर्नुपर्नेमा जोड समय दिनुभएको छ। उहाँले पर्यटन प्रबन्धनले नेपाल चीन सम्बन्धलाई समेत अझ बलियो बनाउने भन्दै बाघका लागि पनि प्रसिद्ध बर्दिया निकुञ्जको प्रचारमा आफूले सघाउने पनि बताउनु भएको छ। अभिनेत्री चिङलाई थारू राष्ट्रिय वेशभूषामा सिङ्गारिएका महिलाले स्वागत गरेका हुन्। यस्तै प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अरनाथ बराल लगायत पर्यटन व्यवसायी पनि उहाँको स्वागतमा सहभागी हुनुभएको थियो। अभिनेत्री चिङलाई हेर्न ठाकुरद्वार स्थित निकुञ्जको मूलद्वारमा सर्वसाधारणको भीड समेत लागेको थियो।
ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल माथि 22,44,53,00,000 रुपियाँ कर निर्धारण गरेको छ। कार्यालयका प्रमुख झलकराम अधिकारीले कर तिर्न 15 दिनको समय दिएर एनसेललाई पत्र दिएको पनि बताउनु भएको छ। ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको शेयर स्वामित्व खरिद बिक्री बापत 60,71,24,00,000 रुपियाँ तिर्न भनी पत्राचार गरेको थियो। यसअघि 21,54,00,000 रकम तिरेको कटाएर 39,06,06,84,000 रुपियाँ 7 दिनभित्र बुझाउन पत्राचार गरे पनि यसमा असहमति जनाउँदै एनसेल सर्वोच्चमा गएको हो। सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले आयकर एन 2058 दफा 120 क बमजिम लगाएको 50% शुल्क खारेज गरेपछि एनसेलले तिर्नुपर्ने लाभकर 21,10,39,00,000 कायम भएको हो। फैसलामा यो रकममा ब्याज समेत जोड्न पाउने भनिएकाले एनसेलले बुझाउनु पर्ने 22,44,53,00,000 रुपियाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ।
भारतबाट अवैध रूपमा भित्राइएको करिब 4,50,000 मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगंजबाट बरामद गरेको छ। नेपालगंज उपमहानगरपालिका 16 जयेशपुरबाट करिब 3,10,000 मूल्य बराबरको 15.5 क्विन्टल सुर्तीजन्य पदार्थ बरामद गरिएको हो। यस्तै यो भन्दा करिब 30 मिटर टाढा परालमा लुकाएर राखेको थप 1,40,000 मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ। इतराब बाबा मन्दिर पछाडि लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीको टोलीले परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको हो। यस सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
28 र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर अपाङ्गता भएका व्यक्तिहरूलाई सुर्खेतमा सहायक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। कर्णाली प्रदेशका 10 वटै जिल्लाका विभिन्न खाले अपाङ्गता भएका व्यक्तिलाई 100 सेतो छडी र 100 सिलेट वितरण गरिएको जनाइएको छ। यस्तै सुर्खेतको रामघाट र इत्रामको छात्रावासका 25 जना विद्यार्थीलाई सेतो छडी तथा 10 जना विद्यार्थीलाई सिलेट वितरण गरिएको जनाइएको छ। नेत्रहीन युवा संघ नेपाल शाखा सुर्खेतको आयोजना तथा एभरेस्ट ब्याङ्कको सहयोगमा सहायक तथा शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा ब्रेनगर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष नीलकण्ठ खनालले आफ्नो वडामा विभिन्न खाले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न पहल भइरहेको बताउनु भएको छ। उहाँले तिनै तहका सरकार बनेको भन्दै सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले अपाङ्गताका लागि बजेट छुट्याउने काम पनि भइरहेको बताउनु भएको छ। अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोद खतिवडाले विभिन्न खाले अपाङ्गता भएका व्यक्तिहरूलाई आफूले सक्दो सहयोग गर्ने बताउनु भएको छ। नेत्रहीन सङ्घ सुर्खेत परियोजनाका प्रमुख रिता चन्दले सञ्चालन गर्नुभएको कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपाल सुर्खेत शाखाका अध्यक्ष शेरबहादुर ओलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एकजना किशोरको मृत्यु भएको छ। जगन्नाथ गाउँपालिका ढाडकोटका रहेको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका 15 वर्षीय रति विकको मृत्यु भएको हो। लडेर आगोमा परि गम्भीर घाइते भएका विकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडा सहित राष्ट्रिय सभाका 19 जना सदस्यको म्याद अबको 3 महिनाभित्र सकिँदैछ। 20 गते म्याद सकिने निर्वाचित 18 र मनोनित 1 सदस्य जुन प्रक्रियाबाट चयन भए उही प्रक्रियाबाट उनीहरूको स्थानमा पदपूर्ति गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ। राष्ट्रिय सभाको पदावधि सकिनेमा अर्थमन्त्री डाक्टर युवराज खतिवडादेखि राष्ट्रिय सभा कङ्ग्रेस संसदीय दलका नेता सुनन्दराज पाण्डे पनि रहनु भएको छ। गोला प्रथाका आधारमा पदावधि छनौट गर्ने क्रममा 4/75 राष्ट्रिय सभाका 19 जना सदस्यको पदावधि 2 वर्ष मात्र तय भएको हो। सङ्घीय संसदको अधिवेशन पहिलो बैठक बसेको दिनदेखि समय गर्न आउने भएकाले गोला प्रथा पछि भए पनि यी 19 जना संसदको पद गर्न 21 फागुनदेखि नै भएको हो। सत्तारूढ नेकपाका 9 प्रमुख प्रतिपक्षी कङ्ग्रेसका 7 राजपाका 2 र समाजवादी पार्टीका 1 जना गरी 19 जना राष्ट्रिय सभा सदस्यको म्याद 2 वर्ष मात्रै भएपछि अब 3 महिना मात्र बाँकी रहेको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा एउटा अन्तर्राष्ट्रिय खबर। भारतको राजधानी नयाँ दिल्लीको रानी झाँसी रोडमा रहेको एक खाद्यान्न बजारमा आग लागि हुँदा कम्तीमा 43 जनाको ज्यान गएको छ। भारतीय संचार माध्यमले 55 जना बढीको उद्धार गरिएको जनाएका छन् भने 40 जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। यस्तै आगो निभाउन 25 दमकल प्रयोग गरेको सुरक्षा अधिकारीले जनाएका छन्। आगलागीको कारण भने खुल्न बाँकी रहेको उनीहरूको भनाइ छ।
भेरी खबरमा अब लागौं खेल खबरतिर। दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ। दशरथ रङशालामा हिजो भएको खेलमा बङ्गलादेशलाई 1-0 हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो। नेपालका लागि 11 मिनटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो। सबै विजेता समेत रहेको नेपालले अब उपाधिका लागि भोलि भुटानसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा भुटानलाई 4-0 हराएको नेपाल उच्च मनोबलमा छ भने पहिलो पटक साकको फाइनलमा पुगेको भुटान पनि इतिहास रच्ने प्रयासमा रहेको छ।
यस्तै दक्षिण एसियाली खेलकुद साकको इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउनु भएका गौरीका सिंहले अर्को स्वर्ण जित्नु भएको छ। महिलातर्फको 400 मिटर फ्री स्टाइलमा उहाँले स्वर्ण जित्नु भएको हो। जारी सागमा गौरीकाले यो सहित 3 स्वर्ण जित्नुका साथै एउटा रजत र एउटा काँस्य पनि हात पार्नु भएको छ।
यस्तै नेपालका जुडो खेलाडी देविका खटकाले 13 साग अन्तर्गत 52 केजी मुनि महिला जुडोमा पनि स्वर्ण जित्नु भएको छ। उहाँले श्रीलङ्का भारत र बङ्गलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहेर स्वर्ण पदक प्राप्त गर्नुभएको हो। 13 सागमा नेपालले जुडोमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो। यसैबीच हिजो 30 स्वर्ण पदकको टुङ्गो लागेको छ भने हिजो पौडीमा सर्वाधिक 8 तथा कुस्तीमा 6 र लन टेनिसमा 4 अन्य खेलका पनि स्वर्ण पदकको टुङ्गो लागेको हो। अहिलेसम्म नेपाल 45 पदकसहित पदक तालिकाको दोस्रो स्थानमा छ भने भारतले 131 जित्दै अग्रता फ्राकिलो बनाउँदै रहेको छ। पदक तालिकामा 34 जितेको श्रीलङ्का तथा तेस्रो स्थानमा रहँदा 28 सहित पाकिस्तान चौथोमा छ भने बङ्गलादेश 8 जित्दै 5 र मालदिव्स 1 जित्दै 6 स्थानमा रहेका छन्। भुटानले कांस्य पदक जिते पनि अहिलेसम्म 16 पदक जित्न सकेको छैन। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
बाँकेको कोहलपुर क्षेत्रमा कर्फ्यू आदेश जारी। प्रहरी र प्रदर्शनकारी गरी 35 घाइते। प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना।
यन्सेलमाथि 22.44 करोड कर निर्धारण। 15 दिनभित्र रकम तिर्न पत्राचार।
भारतको राजधानी नयाँ दिल्लीको एक खाद्यान्न बजारमा आग लागि हुँदा कम्तीमा 43 जनाको ज्यान गयो।
र 13 दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्ने। जुडोमा पनि नेपालले स्वर्ण पदक जित्यो। पौडीका गौरीका एउटै सागमा 3 जित्ने पहिलो खेलाडी बन्न सफल। हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलो रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।